Assalamu alaikum wa rahmatullahi wa barakatuhu. Come closer, brothers, mashallah. We have amongst us Fazilatul Shaykh Qari Ahmad Ali Sahab Falahi Damar Barakatuhum, who has come to this masjid several times. It is the muhabbat of Hazrat Mawana Yunus Sahab Rahmatul Ali that Mawana especially requested that he wants to come. Mawana is the Khalifa of Shaykh Suleiman Mughalia Damar Barakatuhum Day in reunion. And also Mawana is running a Darulum now. He's left Falahi Darain. He's running his own Darulum called Darulum Faiz-e Suleimani. So inshallah Mawana will address us. There will be translation in the back, inshallah, in English.
Alhamdulillah. Alhamdulillah Rabbil Alameen. Ar-Rahman Ar-Rahim. Malik Yawm Al-Din. Iyaka na'budu wa iyaka nasta'in. Wa salatu wa salamu ala Sayyidina wa Shafi'ina wa Habibina Muhammad. Alladhi arsalahu Allah bil-haqqi bashira wa nadhira. وداعيا إلى الله بإذنه وسراجا منيرا وعلى آله وأصحابه الذين آمنوا به وعزروه ونصروه واتبعوا النور الذي أنزل معه أولئك حزب الله ألا إن حزب الله هم المفلحون ثم بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون صدق الله مولانا العظيم وقال رسول الله صلى الله عليه وسلم من صام رمضان أو قام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه أو كما قال عليه الصلاة والسلام میرے محترم دوستو اور بزرگو اللہ تبارک و تعالیٰ کا بہت بڑا احسان اور کرم ہے کہ اللہ نے رمضان کے مبارک مہینے میں ہم سب کو جمع ہونے کی توفیق عطا فرمائی اور یہ ساؤتھ افریقہ کے اعتبار سے رحمت کا عشرہ مکمل ہوا اور مغفرت کا عشرہ شروع ہوا. دعا کرے کہ اللہ اپنی رحمت ہم کو نصیب فرمائے اور اللہ تعالیٰ اپنی مغفرت بھی ہم کو نصیب فرمائے اور آخری عشرے میں اللہ ہم سب کو جہنم سے آزاد فرمائے. صحیح بات یہ ہے کہ میں نے ہمارے دوست مولانا شبیر صاحب سے یہاں ساؤتھ افریقہ پہنچنے کے بعد فون پر بات کی, لیکن چونکہ وہاں جوہانسبرگ میں اور بینونی میں اور روشنی میں اور مختلف جگہوں میں وہاں لمبے لمبے پروگرام ہوئے, تو آج صبح سے میں بھی خود بخار میں ہوں, بیمار ہوں. اب دعا کریں اللہ مجھے بھی شفا عطا فرمائے. آواز بھی کافی بیٹھی ہوئی ہے. اب دعا کریں اللہ تعالیٰ دین کی نسبت پر ہم سب کے جمع ہونے کو قبول فرمائے. اس مسجد میں جب ہم پہنچے, سب سے پہلے ہمیں جس شخصیت کی یاد آتی ہے وہ ہم سبھی جانتے ہیں, ہمارے مرحوم رحمت اللہ علیہ عالم ربانی فیض سبحانی مولانا یونس پٹیل صاحب. اللہ تعالیٰ ان کے صدقے میں ہماری مغفرت فرمائے. یہ کہتے ہوئے بھی کچھ عجیب عجیب لگتا ہے کہ اللہ ان کی مغفرت فرمائے, یہ کہتے ہوئے عجیب عجیب لگتا ہے, اس لیے کہ جس شخصیت نے پوری زندگی آقا محمد رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے پر زندگی گزاری ہو اور جو اللہ کی توحید کو بلند کرتا ہو اور جب آخری موقع آتا ہو اللہ انہیں کعبے کی موت عطا فرماتا ہو, مکے والی موت عطا فرماتا ہو, طواف کی حالت میں اللہ اپنے پاس ان کو بلاتا ہو, تو ہم کو تو یہ دعا مانگنے کا حق ہی نہیں ہوتا کہ اللہ ان کی مغفرت فرما دے. وہ تو مغفرت ہو ہی چکی ہے, لیکن ہمیں یہ دعا مانگنا ضرور ہے کہ اللہ ان کے صدقے ہماری مغفرت فرما دے. اور میرے جیسا نالائق آدمی مجھ سے اتنی محبت کرتے تھے, آج جب میں گاڑی سے یہاں اترا مجھے وہ پورا منظر یاد آیا. حضرت جس طریقے سے باہر تشریف لاتے تھے, اپنے کمرے میں لے جاتے تھے اور پھر اس کے بعد میں یہاں آتے تھے اور یہیں پر کرسی پر کبھی بیٹھ جاتے تھے, اور جب میرا پیٹر میریزبرگ میں بیان ہوتا تو حضرت خود یہاں سے سفر کر کے وہاں پیٹر میریزبرگ آتے, حالانکہ وہ ہمارے مقابلے میں ایک استاذ کی حیثیت رکھتے تھے, ایک شیخ کی حیثیت رکھتے تھے, ایک بڑے ہونے کی حیثیت رکھتے تھے, لیکن ان کی عاجزی کہو, ان کی ساری کہو, توازو کہو, اور ہماری ہمت بڑھاتے تھے کہ یہاں سے پیٹر میریزبرگ کا سفر کرنا اور رات کو عشاء کے بعد لمبے لمبے بیان میں بیٹھے رہنا اور دعائیں کرتے رہنا. آج ہمیں ان کی یادیں بہت ستاتی ہے. ہم سب مل کے دعا کریں کہ اللہ تبارک و تعالیٰ ان کے صدقے ہمیں مغفرت فرمائے اور اللہ ان کے نقش قدم اب ہم کو چلنے کی توفیق عطا فرمائے. خاص کر کے یہاں کے جو ذمہ دار ہوں گے, یا ہمارے دوست مولانا شبیر ہوں گے, یا ہمارے دوست قاری نعیم ہوں گے, بس دعا کرو کہ اللہ ان سب کے اندر, اللہ میرے جیسے نالائک میں بھی ان کی روحانیت کا کچھ حصہ عطا فرمائے, اور جو جو باتیں وہ ہمیں کہہ کر گئے اللہ اس پر ہمیں عمل کی توفیق عطا فرمائے. خیر اس وقت کوئی لمبی چوڑی بات نہیں کرنا اور ہمت بھی نہیں کہ میں کوئی لمبی چوڑی بات کروں. اگر ہم تھوڑی دیر کے لیے گردن جھکا کر ایک اللہ کا ذکر کریں تاکہ یہ مبارک مہینے میں اللہ تعالی ہم سب کی مغفرت فرمائے, تو ماشاءاللہ آپ سب لوگ گردن جھکا دیں. میری زبان پر اللہ, آپ سب کی زبان پر بھی اللہ. لیکن ذکر کرنے سے پہلے ایک بات بتاتا چلوں میرے پیاروں, یہ ذکر کرنا اور اللہ کو یاد کرنا یہ بہت بڑی نعمت ہے, بہت بڑی نعمت. قرآن کریم میں آخر اللہ تبارک و تعالیٰ نے کیوں فرمایا ولا ذکر اللہ اکبر, اللہ فرماتے مجھے یاد کر لے اس سے بڑھ کے کوئی نعمت نہیں ہے. تو اللہ ہم کو ذکر کی حقیقت نصیب فرمائے. ہاں میرے دوستو کہنا بہت آسان ہے, کہنا بہت آسان ہے. ابھی میں اگر آپ سے پوچھوں گا آپ یہی کہو گے بھائی صبح ہو تو ہم کس کا نام لیتے ہیں, بولو بولو نا کس کا نام لیتے ہیں, اللہ کا نام. ہاں شام ہو تو ہم کس کا نام لیتے ہیں, اللہ کا. رات ہو تو کس کا نام لیتے ہیں, اللہ. اور اللہ خود ہم کو کہتے ہیں, اللہ تعالیٰ فرماتے میرے بندے صبح ہو تو مجھے یاد کر لینا, شام ہو تو مجھے یاد کر لینا. اللہ فرماتے یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا وسبحوه بکرۃ واصیلا. اللہ فرماتے ایمان والو خوب مجھے یاد کرو, صبح ہو تو میرا نام لے لے, شام ہو تو میرا نام لے لے. بلکہ اس سے بڑھ کے کیا دولت چاہیے میرے پیارو کہ ہم روز اللہ کا ذکر کرے, اللہ اللہ کہے. بھائی یہ کام تو سب کر سکتے, بولو کر سکتے نہیں کر سکتے, ہم سب یہ کام کر سکتے. بھائی ایک عادت بنا لے. حضرت مجدد الف ثانی رحمت اللہ علیہ فرمایا کرتے تھے, جس نے رمضان کا مہینہ بنا لیا, اپنے آپ کو تکلیف میں ڈال کر اگر اس نے اللہ اور اللہ کے رسول کو راضی کر لیا. حضرت مجدد الف ثانی فرماتے جس نے رمضان کا مہینہ بنا لیا باقی 11 مہینے اللہ خود اس کے بنا دے گا. تو میرے دوستو ارادہ کرو کہ ہم روزانہ اللہ کا ذکر کریں گے نہیں. دیکھو ماشاء اللہ جوان جوان بیٹھے, ایک عادت بنا لے, ایک طبیعت اپنی بنا لے. حضرت خواجہ بہاؤدین نقشبندی رحمت اللہ علیہ, جن سے سلسلے نقشبندیہ شروع ہوا, وہ حضرت خواجہ بہاؤدین نقشبندی رحمت اللہ علیہ فرماتے کہ اگر قیامت تک آنے والے یہ نبی کے امتی کچھ روزانہ کم از کم 200 مرتبہ اللہ اللہ کرے, وہ کہتے تھے میں ضمانت دیتا اللہ موت کے وقت ان کو کلمہ نصیب کر دے گا. تو میرے دوستو ہم سب کریں گے, بولو کریں گے ان شاء اللہ, اللہ کا ذکر کرے. اور سب سے بڑی نعمت میرے دوستو, اس سے بڑھ کے اللہ کی قسم کوئی نعمت نہیں ہوگی, وہ اتنا کریم ہے, اتنا کریم ہے. اللہ کو ہمارے ذکر کی کیا ضرورت ہے, اللہ کو ہمارے ذکر کی کیا ضرورت ہے. جس خدا کے لیے پوری کائنات ذکر کر رہی, جس خدا کے لیے 18,000 مخلوق ذکر کر رہی, بلکہ اللہ تعالیٰ نے قرآن مجید میں کہا کہ اگر تو میری عبادت نہ کرے گا, اگر تو نماز نہ پڑھے گا, اگر تو زکات نہ دے گا, اگر تو صدقہ نہ کرے گا, اللہ کہتا مجھے کوئی فکر نہیں, میں تیرا محتاج نہیں, میں تجھے مار ڈالوں گا, تیری جگہ پر ایسوں کو کھڑا کروں گا جن کے بارے میں تم نے سوچا نہیں ہوگا, اور وہ میری غلامی کریں گے, وہ میری فرما برداری کریں گے. اللہ فرماتا ان تتولوا تبدل قوما غیرکم ثم لا یکونوا امثالکم. اللہ تو کسی سے بھی دین کا کام لے لیتا, لیکن اس کا کرم دیکھو, اللہ مولا کا کرم دیکھو کہ اللہ قرآن مجید میں فرماتا میرا بندہ مجھے یاد کر لے. حالانکہ اللہ کو کوئی ضرورت نہیں, لیکن اللہ تعالیٰ ہم کو کہتے فذکرونی, اللہ تبارک و تعالیٰ فرماتے میرا بندہ مجھے یاد کر لے. تو زمین پر یاد کرے گا, میں آسمان پر تیرا نام لے کر یاد کروں گا. میرے دوستو رمضان کا مبارک مہینہ ہم اللہ کو یاد کرے اور اللہ آسمان پر ہمارا نام لے, بتاؤ مغفرت ہوگی کہ نہیں ہوگی. تو سب سے پہلے تو آج ہم یہ کام کریں کہ ہم ذکر کریں گے, ویسے سب کریں گے نہیں انشاءاللہ. اور میرے دوستو ایک بات بتاؤں, ذکر کا مطلب یہ ہوتا کہ ہمارے پاس وہ سب چیزیں آ جائے جو اللہ ہم سے چاہتا, ہمارا نبی ہم سے چاہتا. بولو کریں گے انشاءاللہ. آج بہت بہت افسوس کے ساتھ کہنا پڑتا, ہم ذکر کریں گے انشاءاللہ, اور میرے پاس جو وقت ہے میں اس میں بات کو سمیٹ لوں گا انشاءاللہ. لیکن مجھے ایک بات بتانا, یہ ہمارے جوان بیٹھے ہیں کہ آج ہم کو نبی سے اگر محبت ہے, بولو ہے نا محبت ہے نا, نہیں نہیں ایسا کہو نا, ہے یا نہیں ہے. اگر نبی سے محبت ہے, آپ سچ بتاؤ میرے پیارو, ہم روزانہ صبح میں اٹھتے, بھائی اٹھتے نہیں اٹھتے, روزانہ صبح میں اٹھتے, سچ بتاؤ کون ایسا ہے جو نبی کے طریقے پر اٹھتا ہے صبح میں, کون ہم میں سے ایسا ہے؟ کبھی کبھی ہم کو یہ سوال دل میں آیا کہ میرے نبی جب اپنے بستر سے اٹھتے تھے تو آپ کے اٹھنے کا طریقہ کیا تھا، اور میں اتنے سالوں سے اپنے گھر میں اٹھتا ہوں تو میرے اٹھنے کا طریقہ کیا ہے؟ کیا میرا اور میرے نبی کا طریقہ برابر ہے، یا 50 سال گزر گئے لیکن آج تک مجھے یہ نہیں معلوم کہ میرے نبی کے صبح اٹھنے کا طریقہ کیا تھا؟ آج میں آپ کو بتاتا ہوں بھائی، کریں گے عمل کریں گے انشاءاللہ، اور اگر یہ بات جو میں آپ کو بتا رہا ہوں آپ عمل کریں، میں اللہ کے گھر میں بیٹھا ہوں، اتنی پیاری بات ہے میرے دوستو، اگر کوئی نبی کے طریقے پر صبح میں اٹھے اور رات کو نبی کے طریقے پر سوئے، صبح اٹھے گا وہ اپنے باتھ روم میں بعد میں جائے گا، وہ اپنا چہرہ بعد میں دھوئے گا، یعنی ہمارے نبی کتنے کریم ہیں کہ ہمارے نبی فرماتے میرے طریقے پر اٹھ جا تو اپنے چہرے کو بعد میں دھوئے گا، اس سے پہلے اللہ 300 شہیدوں کا ثواب تیرے نامہ اعمال میں تجھے عطا کرے گا، اور رات کو سونے سے پہلے تیری آنکھیں بند ہو اس سے پہلے بھی کچھ میرے طریقے پر آ جا، رات کو سونے سے پہلے 300 شہیدوں کا ثواب، آپ بتاؤ وہ امتی وہ اللہ کا بندہ کیسا بندہ ہوگا جو روزانہ 600 شہیدوں کا ثواب لے کر آتا ہوگا اور جاتا ہوگا، اور پھر رمضان کا مبارک مہینہ تو کریں گے، بولو کریں گے انشاءاللہ، دیکھو ہم سب اٹھے صبح، کوئی کیسا بھی اٹھتا، کوئی موبائل کے الارم سے اٹھتا، جیسے بھی اٹھتا، سب سے پہلا کام ہمارے آقا محمد رسول اللہ صلی اللہ علیہ وسلم جب اپنی چٹائی، آپ تو چارپائی پر نہیں ہوتے تھے چٹائی پر ہوتے تھے، آپ جب اپنے بوریے پر یا چٹائی پر اٹھتے تھے سب سے پہلا کام ہمارے نبی کیا کرتے تھے؟ صحیح حدیثوں میں میرے دوستوں لکھا اللہ کے رسول پاک صلی اللہ علیہ وسلم کا طریقہ تھا، آپ جیسے آپ کی مبارک آنکھیں کھلتی تھی آپ اپنے دونوں ہاتھوں کو کرو ایسا کرو، آپ اپنے دونوں ہاتھوں کو لیتے تھے اور اپنے آنکھوں پر دیکھو اس طرح الحمدللہ 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 3 مرتبہ اپنے آنکھوں کو ملتے تھے، اور حدیث پاک میں لکھا نبی پاک کی ایک سنت کو زندہ کر دیا اللہ 100 شہیدوں کا ثواب عطا کر دیا، تو بتاؤ ہم اٹھے اور 3 مرتبہ الحمدللہ الحمدللہ الحمدللہ، بتاؤ اس میں کیا تکلیف ہے؟ ارے بولو نا اس میں کون سا بہت بڑا کام کرنا ہم کو، اچھا تو 100 شہیدوں کا ثواب مل گیا، کریں گے بولو کریں گے انشاءاللہ، اس کے بعد پھر کیا کرتے تھے ہمارے آقا صلی اللہ علیہ وسلم؟ 1 مرتبہ پڑھتے تھے لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم، 200 شہیدوں کا ثواب مل گیا بھائی، ہو گیا 200 شہیدوں کا ثواب مل گیا، اور اس کے بعد سب کو دعا معلوم ہے، ہم جب اٹھتے تو جو دعا ہمارے نبی نے بتائی الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور، 300 شہیدوں کا ثواب مل گیا، اس کے بعد ہمارے نبی بستر سے یا اپنی چٹائی سے اٹھتے تھے، اگر ہم بھی اب اٹھے، اب بھائی کوئی باتھ روم میں جائے گا، کوئی اپنی وضو کرے گا، کوئی چہرہ دھوئے گا، لیکن میں کہتا ہوں چہرہ بعد میں دھوئے گا، اللہ نے آج نبی کی محبت سے اس کے پیارے دل کو دھو دیا ہے، تو کون کون کرے گا بھائی؟ کریں گے انشاءاللہ، کتنے ہیں؟ اور یہ بہت سارے لوگ کیا کہتے ہیں، معلوم مولانا اٹھ جاتے پھر بھی نیند ختم نہیں ہوتی، میں کبھی کبھی کہتا ہوں جو دعا جو پڑھتا ہے نا الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور، اس کا ترجمہ نہیں معلوم ہے، باقی ترجمہ معلوم ہو جاوے تو 1 منٹ میں نیند ختم ہو جاوے، 1 منٹ میں نیند ختم ہو جاوے، اور ایسی ختم ہو جاوے کہ واپس سونے کو بھی تیار نہیں ہوئے، اس کا ترجمہ کیا؟ الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور کا ترجمہ کیا؟ اللہ تعالیٰ فرماتے میرے بندے تو مر گیا تھا، یہ ترجمہ یہی ہے، اللہ کہتے تو مر گیا تھا، وہ شکر مان کے میں نے تجھے زندہ کیا، اور ایک دن پھر مر جائے گا اور میرے ہی سامنے اٹھ کر حساب و کتاب دینا ہے، بتاؤ اگر یہ آدمی سوچے کہ میں سویا نہیں تھا، میں خود اللہ کہتے الحمدللہ الذی احیانا بعدما اماتنا، اللہ کہتے میں نے تجھے مار دیا تھا، اور صحیح بات ہے جب ہم سو جاتے تو ہم مری جاتے، اس لیے مر جاتے کہ ہم کو کچھ نہیں معلوم باہر کیا ہوتا ہے بھائی، ہمارے گھر میں چوری ہو جاتی ہم کو پتہ نہیں چلا، باہر راستے پر ایکسیڈنٹ ہو گیا پتہ نہیں چلا، راستے پر کوئی مر گیا ہم کو پتہ نہیں چلا، کوئی بیمار ہو گیا ہم کو پتہ نہیں چلا، ہماری بیوی کا بازو میں سر دکھتا ہم کو پتہ نہیں چلا، اللہ تعالیٰ کہنا چاہتے ہیں میرے بندے میں نے تجھے مار ڈالا تھا، وہ شکر مان کے میں نے پھر زندہ کیا، لیکن ایک دن پھر ماروں گا اور قیامت میں میرے سامنے کھڑے ہو کر حساب کتاب دینا ہوگا، اب یہ ترجمہ سوچ کر اگر بندہ اٹھے بتاؤ اب نیند آئے گی آنکھوں میں؟ ارے بتاؤ نا نیند آئے گی آنکھوں میں؟ تو یہ 3 کام کریں گے انشاءاللہ، ویسے تو اٹھنے کے اور بھی بہت سے مسنون اعمال ہیں، لیکن میں چاہتا ہوں ہمارے یہ جوان 3 کام تو کرنے والے بن جائے بھائی، کریں گے نا انشاءاللہ، اپنے دونوں ہاتھوں کو پھیر کر 3 مرتبہ الحمدللہ کہنا، 1 مرتبہ کلمہ پڑھنا، صبح اٹھنے کی دعا پڑھنا، اٹھا اور 300 شہیدوں کا ثواب مل گیا، کریں گے بولو کریں گے، اس کو کہتے صبح ہوئی تو اللہ کے نام پر ہوئی بھائی، صبح ہوئی صرف زبان سے مت کہو اللہ کے نام پر صبح کی، اللہ نے کھلایا اللہ نے پلایا، میرے دوستو کب اللہ کی محبت، کب ہمارے نبی کی محبت ہمارے دل میں آئے گی؟ تو بھائی سب ارادہ کرتے ہیں انشاءاللہ، اچھا رات کو سونا ہے، رات کو یہ بھی بتاؤ رات کو سونے کا عمل کریں گے، عمل کریں گے انشاءاللہ، 3 کام کرنا کریں گے، 3 کام کریں گے، सबसे पहला काम देखो, बहुत प्यारा काम है। रात को जब बिस्तर पर जाओ, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और आपने प्रैक्टिकली तौर पर किया और सहाबा को बार बार कहते गए और ऐसी जबरदस्त फजीलत आपने बताई कि जब मेरा उम्मती रात को बिस्तर पर जाए तो जाने से पहले वजू कर ले बिस्तर पर सोने से। और ये शैतान है ना, शैतान हमको करने नहीं देता। वो तो रमजान में अलग बात है कि चलो शैतान को अल्लाह ने बेड़ी पहनाई और जहन्नम में डाला, लेकिन ईद के दिन, ईद का चांद होगा, शैतान फिर सामने आएगा। अरे बोलो, आएगा कि नहीं आएगा? तो शैतान हमको रात को वजू करने नहीं देगा, कहेगा कौन सी नमाज पढ़ना है। वो हमको पूछेगा कौन सी नमाज पढ़ना है, लेकिन हम ये सोचे कि नमाज नहीं पढ़ना, मेरे नबी का तरीका। और हमारे नबी ने कसम खाकर फरमाया, उस जात की कसम जिसके कब्जे में मोहम्मद की जान, मेरा उम्मती वजू करे और उसके बाद बिस्तर पर जाए, अगर रात को मौत आएगी तो कलमे वाली मौत होगी और शहादत वाली मौत होगी। तो करेंगे, एक तरीका करेंगे, भाई वजू करेंगे, जैसे वजू नमाज के लिए करते। और हमारे उस जमाने में वजू करना मुश्किल होगा जब हमारे नबी बयान करते थे, अभी क्या मुश्किल है, अभी क्या मुश्किल है वजू करना। रही है साउथ अफ्रीका में जाता हूं तो मेरे को लगता है यहां तो वजू करना कोई भी मुश्किल काम नहीं। अभी जब मैंने नल खोला तो मेरे बाजू में हाजी मूसा पटेल थे, मैंने कहा एक तो बुखार है और मालूम नहीं ये ठंडा पानी काय को आता, तो हाजी मूसा ने कहा थोड़ा नल चलने दो, अभी गर्म पानी आएगा, इतना गर्म आएगा। तो हमने अल्लाह का शुक्र माना कि यहां तो मस्जिदों में भी अल्लाह ने वो फैसिलिटीज अता की है। अरे आपने वजू कर लिया तो आपके पास कपड़ा भी रखा हुआ है जिससे आप अपने चेहरे को साफ कर लो। तो मेरे दोस्तों, और हमारे यहाँ के तो, यहाँ साउथ अफ्रीका तो मैं आता हूँ, यहाँ के तो बाथरूम में जाता हूँ तो मैं खुद हैरान रहता हूँ, मेरे को यही नहीं मालूम कि मैं बाथरूम में आया कि मेडिकल स्टोर में आया। अरे कितने तरह की बोतलें होती है, कुछ समझ में ही नहीं आता, अक्ल चकराती है। अब हमारे इंडिया में क्या होता भाई, एक डोल होती ना, वो गर्म पानी होता ना, तोलिया होता ना, एक साबुन होता। अब यहाँ तो इतने ज्यादा समझ में नहीं आता कौन सा सर का ने, कौन सा चेहरे का ने, कौन सा पेट का ने, कौन सा हाथ का ने, कौन सा पांव का। लेकिन ये अल्लाह का करम, इतना देने के बाद भी, गर्म और ठंडे पानी का इंतजाम होने के बाद भी अगर उम्मती बगैर वजू के सोए तो इससे बढ़कर नादान कौन होगा। तो करेंगे एक अमल, ये करेंगे दूसरा अमल, क्या करना मालूम, दूसरा अमल सब करेंगे, बोलो करेंगे इंशाल्लाह, बहुत बहुत आसान मैं आपको बता रहा हूं। दूसरा अमल क्या करना कि जब आप बिस्तर पर गए, आपके पास कोई कपड़ा तो होगा, मैं नेपकिन होगा या रूमाल होगा, बस ये आपका जो बिस्तर है ना, आप अपना नेपकिन ले ले या रूमाल ले ले और बिस्तर पर एक मर्तबा यूं घुमा दे, दूसरी मर्तबा घुमा दे, तीसरी मर्तबा झाड़ने, जैसे बिस्तर को साफ करते हो। अब आपकी बीवी बोलेगी भी, हाँ बीवी का मामला बहुत अजीब है भाई, मतलब आवाज बैठी इसलिए कुछ ज्यादा बोल भी नहीं पाता मैं, वरना वो बीवी बोलेगी क्या मैंने घर की सफाई नहीं की थी, क्या मैंने तुम्हारा बिस्तर साफ नहीं किया था। एक मतलब मेरे को भी मेरी बीवी ने पूछा कि ये क्या करते हो, बिस्तर को साफ करते हो, क्या मैंने सफाई नहीं की, क्या मेरे हाथों में कुछ गंदगी लगी है। मैंने कहा तेरे हाथों में गंदगी नहीं लगी, मेरे दिल में गंदगी लगी, उसको इससे साफ कर रहा हूं मैं बिस्तर नहीं साफ कर रहा हूं। नबी के तरीके को जिंदा करके शहीदों का सवाब हासिल करता। मुझे मालूम है तूने बिस्तर कई मर्तबा बदला होगा, चादर कई मर्तबा बदली होगी और चादर बिल्कुल क्लीन होगी, इसलिए हमारे अफ्रीका में तो पलंग और ये जो चारपाई होती है ना, सोने वाला दो और तकिए मालूम नहीं 12-12, 15-15 का को। तो भाई करेंगे इंशाल्लाह, कोई भी कपड़े से तीन मर्तबा बिस्तर को झाड़ दिया, 100 शहीदों का सवाब मिल गया। तो वजू कर लिया तो शहादत का मर्तबा मिल गया। अरे मेरे प्यारे दोस्तों, ये बिस्तर को झाड़ दिया बहुत आसान है, और दुआ पढ़ लिया अल्लाहुम्मा बिस्मिका मुतवाया, बहुत आसान दुआ अल्लाहुम्मा बिस्मिका मुतवाया। लेकिन अल्लाह दुआ में वही बात याद दिलाता, मेरा बंदा आंख बंद होगी समझना कि मौत एक दिन आने वाली है, आज टेम्पररी बंद हुई है, परमानेंट भी बंद होने वाली है। अल्लाह मेरी और आपकी सबको कलमे वाली मौत अता फरमाए। तो तीन काम रात को हो गए, तीन काम सुबह हो गए, भाई करेंगे, बोलो करेंगे इंशाल्लाह करेंगे। बल्कि मेरे दोस्तों, अपनी जिंदगी में आका मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तरीका लाओ। मैं अक्सर कहता हूँ, अभी रमजान में अभी इफ्तारी होगी, अरे होगी ना इफ्तारी, मुजाहिद तो वही दस्तरखान पे ही नजर आता है, आस्तीन चढ़ा के जो बैठता है। ये जो इफ्तारी हम शुरू करते हैं खजूर से, सही है? अरे बोलो ना सही, खजूर से करते। तो कभी किसी को आपने पूछा कि खजूर खाने का तरीका क्या है? हम लोग तो कोई उम्र से भी आता तो पहले ये देखते कि बड़ी लाया कि छोटी लाया, बड़ी बड़ी खजूर है, काली वाली हो तो हाँ ऐसा लगा उम्रे से आया। ये कोई देखने, ये कोई सोचने को तैयार नहीं कि हमारे आका सल्लल्लाहु अलैहि वसल्लम को कौन सी खजूर पसंद थी। आप हदीस पाक में देखोगे तो अजवा खजूर का जिक्र मिलता और बरनी खजूर का जिक्र मिलता, और अब मदीने की मार्केट में चले जाओ तो अजवा आपको महंगी मिलेगी और बरनी आपको सस्ती मिलेगी। और हमारे नबी ने दोनों को पसंद फरमाया। क्यों दोनों को पसंद फरमाया? ताकि मेरा जो उम्मती होगा, गरीब होगा, वो भी मेरी पसंद वाली चीज को खाएगा और मेरे उम्मत का अमीर भी पसंद वाली चीज को खाएगा। नबी हमसे बहुत मोहब्बत करते थे, अल्लाह की कसम हमारे नबी हमसे बहुत मोहब्बत करते थे। जब मक्का फतह हुआ, साथ में बोलो मक्का, खजूर का तरीका बाद में इंशाल्लाह। ये जरा वाकया सुन लो, मक्का फतह हुआ, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम मक्का में दाखिल हुए। हाँ मेरे दोस्तों, जब मक्का फतह हुआ, सहाबा खुश होंगे कि नहीं होंगे, बोलो खुश होंगे कि नहीं, और हमारे नबी खुश होंगे कि जिस मक्के से दुश्मनों ने किस अंदाज में निकाला था। हाँ हमारे आका सल्लल्लाहु अलैहि वसल्लम मक्का छोड़ना नहीं चाहते थे। अरे बोलो, मक्का छोड़ना चाहते थे? हमारे नबी मक्का छोड़ना नहीं चाहते थे, वो तो दुश्मनों ने प्लानिंग पर प्लानिंग की। किसी ने ये प्लानिंग की कि हमारे नबी को जेल में बंद कर डालो, किसी ने कहा कि कत्ल कर डालो, किसी ने कहा कि जलील करके निकालो। अल्लाह तबारक व तआला ने क्या फरमाया? हाँ मेरे महबूब, अब मक्का छोड़ दो। तो उस वक्त हमारे नबी ने बहुत रोकर कहा था, अल्लाह दुश्मन तो ये चाहते ही है कि मुझे मक्का से निकाले, अल्लाह तेरा क्या हुक्म है? अल्लाह ने कहा मैं भी चाहता हूँ मक्का छोड़ दो। तो हमारे नबी बहुत रोए, अल्लाह दुश्मन तो चाहते कि मुझे मक्का से निकाले, अल्लाह तू भी मुझे मक्का से जाने की बात करता। अल्लाह ताला की तरफ से आवाज आई, ये दुश्मन तो तुम्हें मक्का से जलील करके निकालना चाहते, लेकिन मेरा महबूब तुम इस वक्त चले जाओ इज्जत के साथ, मक्के का फाते और मक्के का बादशाह और मक्के का शहनशाह बनाकर फिर तुम्हें मक्का में पहुंचा दूंगा। और अल्लाह ने वादा पूरा किया, अल्लाह वादा पूरा करने वाले। भाई मक्का फतह हुआ कि नहीं हुआ? हमारे नबी आए, कुरान करीम ने फरमाया, इन्ना फतहना लक फतहम मुबीना। अल्लाह तबारक व तआला फरमाते, मेरे महबूब हमने मक्का आपके कदमों पर निछावर कर दिया। हमारे नबी फिर मक्का में आए, फिर मक्का में हमारे नबी आए। अच्छा जब हमारे, देखो हमारे नबी को हमसे मोहब्बत कितनी है, मक्का में जो रहमत बतानी थी बताई, लेकिन जब हमारे नबी जमजम के कुएं के पास गए, भाई उस वक्त मक्के में जमजम का कुआं ओपन था, जमजम के कुएं के पास गए और सारे सहाबा इतने खुश थे, वो सब लोग उस जमाने में जो बकेट होती थी वो चमड़े की होती थी, तो सारे सहाबा पानी भर रहे, पिला रहे, पी रहे, पिला रहे, और सारे सहाबा इतने खुश है, अल्लाह अकबर, अल्लाह अकबर, अल्लाह ने मक्का हमें वापस दे दिया, काबा अल्लाह ने हमें वापस दे दिया। और जब हमारे नबी जमजम के कुएं के पास आए तो सारे सहाबा बिल्कुल अदब के साथ खड़े हो गए। अल्लाह के रसूल ने मुस्कुरा कर कहा, पी रहे हो ना, सब जमजम का पानी पी रहे हो? सारे सहाबा ने कहा, अल्लाह के रसूल, अल्लाह का करम है, पी रहे। अल्लाह के रसूल ने कहा, लाओ मुझे भी तो पिलाओ। अब एक चमड़े का डोल भरा गया और अल्लाह के रसूल पाक साहब, अबे सहाबा का अदब, डिसिप्लिन, रिस्पेक्ट क्या होगा? आज एक मुरीद अपने शेख के लिए अपनी जान कुर्बान कर देता, तो सहाबा क्या नबी के वास्ते जान कुर्बान नहीं करते होंगे? अब वो सहाबा जब चमड़े का वो बकेट, वो जो डोल लेकर आए, जब अल्लाह के रसूल पाक साहब के सामने वो आया, जमजम का पानी आया, हमारे आका सासम ने जमजम का पानी पिया, फिर क्या किया हमारे नबी ने? अपना थूक मुबारक 3 मरतबा उस डोल में रखा, अपना थूक मुबारक उस डोल में, थूक मुबारक आपने लिया और उस डोल में 1 मरतबा 2 मरतबा 3 मरतबा अपना थूक अंदर रखा। अब जब थूक अंदर आया, अब बताओ वो पानी की अहमियत और बढ़ गई कि नहीं बढ़ गई? भाई अब तक ये जमजम का पानी था, बोलो बोलो साथ में, अब तक ये जमजम का पानी था। अगर इस पानी के बारे में अगर आपको ढूंढना तो हजरत इब्राहिम की शान नजर आएगी, हजरत इस्माइल की शान नजर आएगी, हजरत हाजरा अलैहिस्सलाम की शान नजर आएगी, इसलिए कि जमजम का पानी था। लेकिन अब ये जमजम का पानी नहीं, क्यों? इसलिए कि सारे उलमा का मुत्तफक अली फैसला है कि हमारे नबी के मुंह में थूक मुबारक था। आज मेरे मुंह में थूके, आपके मुंह में थूके, बदबू आती है, बदबू आती है, और अभी सुबह से हम खाए पिए नहीं, हम रोजे में, तो और भी ज्यादा हमारे थूक में बदबू आती, हमारे थूक में बदबू आएगी, हमारे बदन से जो पसीना निकलेगा उसमें बदबू आएगी। लेकिन सहाबे किराम कसम खा खा कर कहते, और हमारे नबी ने खुद फरमाया कि तुम्हारे मुंह में थूक होगा, तुम्हारे बदन पर पसीना होगा, उस पर बदबू होगी। अल्लाह के रसूल फरमाते, मेरे थूक में, मेरे पसीने में बदबू नहीं होगी, इसलिए कि देखने में यह थूक है या देखने में मेरे बदन पर पसीना है, हकीकत में जन्नत के नहर का पानी उतर चुका है। अब हमारे आका सल्लम ने जब वो जमजम के पानी में 3 मरतबा थूक मुबारक रखा, तो जमजम का पानी तो था, अब जन्नत के नहर का भी पानी हो गया। अब जब हमारे नबी ने, ये पानी तो है और अंदर जमजम भी है, और यूं कहो कि हमारे नबी का मुबारक लुआब यानी जन्नत के नहर का पानी भी है। अब वो जितने सहाबा थे ना, सबकी तमन्ना, हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान, हजरत अली, सबकी तमन्ना कि ये पानी हमको मिले, इसलिए कि इसमें तो बहुत ही फायदा है, भाई ये जमजम का पानी भी है और ये जन्नत के नहर का भी पानी है। सारे के सारे सहाबा ऐसा चेहरा लेकर खड़े कि अल्लाह के रसूल मेरे को दे दे, अल्लाह के रसूल मुझे दे दे, अल्लाह के रसूल मुझे दे दे। अब इतना भीड़ और इतना मजमा और इतना रश था कि हजरत उमर रजी अल्लाह तआला ने ऐसे खड़े हो गए और अपने चेहरे को ऊपर किया और यूं इशारा किया, यानी इशारा था कि अल्लाह के रसूल ये पानी मुझे दे दे, इसलिए कि अब ये जमजम का नहीं, ये जमजम का पानी तो है ही, ये जन्नत के नहर का भी पानी हो गया। लेकिन कुर्बान जाओ, हमारे नबी ने डोल मुबारक अपने हाथ में रखी, बताओ किसी को दिया? بلکہ ہمارے نبی کہتے گئے بھائی راستہ کر دو راستہ کر دو راستہ کر دو, اور جب زمزم کے کنویں کے پاس گئے ہمارے نبی نے وہ زمزم کا پانی اور جو آپ کا جنت کے نہر کا پانی, ہمارے نبی نے پورا پانی کنویں میں ڈال دیا, اور اس کے بعد ہمارے نبی کی آنکھوں میں آنسو تھے اور فرمایا ابو بکر اگر میں تمہیں دیتا تو یہ مبارک پانی تمہارا ہوتا, عمر تمہیں دیتا تو تمہارا ہوتا, عثمان تمہیں دیتا تو تمہارا ہوتا, میں نے زمزم کے کنویں میں ڈالا تاکہ قیامت تک آنے والا میرا امتی ہوگا جو میری شریعت پر ہوگا جو میرا کلمہ پڑھتا ہوگا, اگر تمہارے پیٹ میں جنت کے نہر کا پانی جاتا تو میرا کلمہ پڑھنے والا امتی جو مجھے نہیں دیکھے گا اس کے پیٹ میں بھی جنت کے نہر کا پانی پہنچ جائے گا. تو نبی تو یہ محبت ہم سے کرتے تھے. تو خیر بات یہ چل رہی تھی, وہ کھجور والی بات چل رہی تھی نا, کہ کھجور کھانے کا, اب یہاں افریقہ میں کھجور کھانے کا طریقہ بتاتے بھی گھبراتا میں, کائے کو گھبراتا معلوم, اس لیے کہ ہمارے آقا ساتھ ہم لوگ تو کیا کرتے معلوم, کھجور آئی اور جیسے اللہ عمل قسم تو ابھی کا امن تو والے کا توکل تو امام تو پورا پہنچے تقبل منی, اس سے پہلے تیری کھجور قبول ہو گئی, اب پھٹ کر کے یوں کھجور منہ میں ڈالا. ہمارے آقا ساتھ کبھی کبھی نہیں, میرے دوستو حدیث پاک میں کبھی ایسا نہیں ہوا کہ ہمارے نبی نے یوں کھجور لی ہو اور یوں منہ میں رکھا ہو, یہ سنت کے خلاف ہے. ہمارے آقا صلی اللہ علیہ وسلم کے بارے میں صحیح حدیثوں میں آپ کتابیں اٹھا کر دیکھو کھنگال کر دیکھو, جب بھی اللہ کے رسول پاک صلی اللہ علیہ وسلم کے پاس کھجور آئی آپ نے سب سے پہلے کھجور کو کھولا ہے, یہ کھولنا یہ سنت ہو گئی. ہمارے آقا صلی اللہ علیہ وسلم کا طریقہ زندہ ہو گیا, اس کے اندر جو بیج ہوتا تھا نمبر دو ہمارے نبی وہ بیج کو نکالتے تھے اور اس کو چوستے تھے تاکہ اللہ کے نعمت کی قدر ہو کہ پہلے کم سے شروع کریں گے تو اللہ زیادہ عطا کرے گا. وہ بیج کو نکالتے تھے اسے چوسا کرتے تھے, اور چوسنے کے بعد ہمارے نبی اپنی یہ دو انگلی پر, ہاں دیکھو یہ بیج یوں دو انگلی پر رکھتے تھے, یہ تیسری سنت ہو گئی, ہاں اور اس طرح دسترخوان پر رکھ دیا اور پھر باقی کھجور کو کھا لیتے تھے. اگر آپ اس کو الگ الگ گینو نا تو کھجور کو کھول دینا پہلی سنت ہو گئی, بیج کو نکال کے چوس لینا یہ دوسری سنت ہو گئی, اپنی دو انگلیوں پہ رکھے دسترخوان پر ڈال دینا اس طرح دسترخوان پر ڈال دینا یہ تیسری سنت ہو گئی, اور پھر کھجور کو کھا لیا چوتھی سنت ہو گئی. اور ایک سنت کے بارے میں ہمارے نبی نے فرمایا من احیا سنتی عند فساد امتی فلہ اجر مئۃ شہید. ہمارے نبی فرماتے جس نے میری وہ سنت جو ختم ہو گئی جو کوئی نہیں جانتا, ہمارے نبی فرماتے پھر میرا امتی زندہ کرے گا 100 شہیدوں کا ثواب ملے گا. میں کہتا کھجور تیرے پیٹ میں بعد میں جائے گی, 400 شہیدوں کا ثواب پہلے نامہ اعمال میں لکھا جائے گا. تو بھائی کریں گے عمل کریں گے انشاءاللہ. خیر یہ تو باتیں آگے, چونکہ مجھے تو ذکر کروانا تھا تو میں نے ذکر ہم تھوڑی دیر کے بعد کریں گے انشاءاللہ, اس لیے وقت کم ہے. مجھے ابھی ایک بات اور بتانی, آپ اجازت دو تو بتاؤں. بتاؤں کتنے روزے ہو گئے؟ ارے بولو نا ماشاءاللہ, اس لیے یہاں کا تو ویدر ایسا ہے کہ گننے کی ضرورت نہیں پڑتی. ہم لاسٹ ایئر یو کے میں تھا میں, اور مجھے پھر سفر بھی کرنا, دعا کرو اللہ سفر آسان کرے. ابھی ہمارے بھائی سے میری بات ہوئی, کہا کہ مجھے کہنے لگے کہ یہاں تو 18 آورز اور کہیں پہ 19 آورز, اور کہا اسکاٹ لینڈ چلے جاؤ تو وہاں 20 آورز کے روزے ہیں. تو خیر وہ تو اللہ کا فضل ہے, اللہ جس کو جیسا چاہے. ہمارے کتنے روزے ہوئے, قبول ہوئے کہ نہیں ہوئے؟ آج 11 ہے نا, قبول ہوئے معلوم تو نہیں ہوگا نا, یہ معلوم ہے میرے کو بھی نہیں معلوم آپ کو بھی نہیں معلوم, لیکن ہاں ایک بات ہے وہ ابھی میں آپ کے سامنے رکھوں گا. آپ دیکھو اگر اس پر ہمارا روزہ اترتا ہے تو الحمدللہ, اور اگر نہیں تو سوچو کہ کیا کرنا ہے ہم کو. ناراض تو نہیں ہو رہے نا آپ لوگ؟ ارے بولو نا, ناراض تو نہیں ہو رہے ہم؟ اب آپ لوگ ناراض ہوئے کہ راضی ہو, میں کیا کروں بھائی, آپ ناراض بھی. میرے کو ابھی یہ چلا میں چلا, کل سے میرا پیٹر میریزبرگ میں پروگرام ہے. تو یہ کل کون سا دن ہے؟ کل وینسڈے ہوگا نا شاید, نہ وینسڈے, تھرسڈے, فرائیڈے اور سیٹرڈے کو اسپرنگو بیچ, اور سنڈے کو میں انڈیا چلا. بھائی ناراض ہو جائے گا تو اتنا بولے گا آئندہ مت آنا تو نہیں آؤں گا بھائی. ہم لوگ ناراض بہت جلدی ہوتے ہیں, کہتے ہیں میری انسلٹ ہو گئی, انسلٹ. یہ چہرے سے داڑھی اڑا دیا تو ہمارے نبی کی انسلٹ ہوئی, اس کی کبھی فکر کیا؟ بہت سارے ہمارے جوان ہیں چہرے پہ داڑھی ہے. ارے بولو نہیں, ایک بھائی میں اس لیے بول رہا ہوں, امتیاز بھائی اس لیے میں بول رہا ہوں کہ میرے کو ایک عجیب, ابھی میں یہاں انڈیا سے آ رہا تھا نا, ایک بھائی کو میں نے کہا تو کتنے ٹائم سے میرے بیان میں آتا ہے سورت میں, میں نے کہا میں ایوری بیان میں تیرے کو پہلی لائن میں دیکھتا ہوں, اور میرا کوئی بیان داڑھی کے بغیر جاتا بھی نہیں ہے. تو میں نے کہا تو داڑھی کیوں نہیں رکھتا؟ تو بےچارا کونے میں مجھے لے گیا, میں سنا کیا معلوم کیا پرابلم ہوگا, مجھے کونے میں لے گیا. مجھے کہتا ہے مولانا آپ ہر بیان میں داڑھی کا بولتے رہے, میرے کو قسم اللہ کی داڑھی رکھنا ہے, لیکن میری بیوی نہ بولتی, مائی وائف نہ بولتی ہے. آج میں آپ کو ایک مسئلہ پوچھوں, ضروری چیز میں بیوی کو پوچھنا پڑتا ہے؟ कोई काम बहुत जरूरी है, उसमें बीवी को पूछना पड़ता है। आप लोग मालूम नहीं बीवी को कैसा बुलाते हुए, कैसा बुलाते हैं? शादी वाले हो ना कि मैं अकेला करके बैठा। अरे जैसा भी बुलाते होंगे भाई, कोई बोलता है जान करके बुलाता है, कोई जानू बुलाता है, कोई डार्लिंग बुलाता है। अरे बुला, उसमें क्या हलाल है? हाँ, उसमें क्या ऑब्जेक्शन है, हलाल है। लेकिन जब तुम बीवी को कभी बुलाओ और जब वो तुम्हारी तरफ देखे तो उसको कहो जाओ। करोगे ऐसा? करोगे? अरे हाँ बोलो या ना बोलो, करोगे ऐसा? नहीं करोगे ना? क्यों नहीं? और अगर किया तो कहेंगे बावला हो गया क्या है, खत्म हो गया? अब ये पेशाब करने जाने का, वो भी मेरे को पूछता है? तो ये हमारी अकल कहती है कि जो जरूरी चीज है वो बीवी को नहीं पूछते। तो पेशाब करना जरूरी है तो बीवी को नहीं पूछा तो ये जरूरी नहीं है। इसमें काय को बीवी इन्वॉल्व हुई? अरे बात समझ में आ रही कि नहीं? अरे चलो एक मरतबा मानो आदमी ने पेशाब नहीं किया, बीवी ने मना कर दिया, मत करना मत करना, उसने नहीं किया, एक दिन नहीं किया, दो दिन नहीं किया, तीन दिन नहीं किया, मर गया। अरे पेशाब नहीं करेगा तो आखिर में मर जाएगा। लेकिन जिस दिन अगर ये बीवी ने दाढ़ी रखने मना किया और दाढ़ी नहीं रखा, पेशाब नहीं करेगा तो मर जाएगा, लेकिन दाढ़ी नहीं रखेगा तो कयामत में नबी की मोहब्बत के मैदान से निकाल दिया जाएगा। कयामत में अल्लाह के रसूल कहेंगे तू मेरा नहीं बना, तू मेरा नहीं बना, आज मैंने भी तुझे अपना नहीं बनाया। मेरी बात समझ में आने नहीं आ रही है? खैर बात इधर उधर हो रही है, हमें तो अल्लाह का जिक्र करना है इंशाल्लाह। तो वो बात चल रही थी रोजे वाली, बात मैं रोजे वाली बात चल रही थी ना। देखो ये रोजा जो है ना, रोजा बहुत प्यारा, बहुत प्यारा रोजा, इतना प्यारा, इतना प्यारा कि एक हदीस पाक में, हदीस कुदसी, अल्लाह तबारक व ताला फरमाते मेरे बंदे तूने रोजा रखा ना, अल्लाह ताला क्या फरमाते मेरा बंदा नमाज पढ़ेगा जन्नत अता करूंगा। अल्लाह कहता मैं नमाज पढ़ेगा मेरा बंदा जन्नत अता करूंगा, जकात देगा मैं जन्नत अता करूंगा, सदका खैरात करेगा मैं जन्नत अता करूंगा, रात को उठ उठ के तहज्जुद पढ़ेगा मैं तुझे जन्नत अता करूंगा। अल्लाह कहते तू हज करेगा तुझे जन्नत अता करूंगा, अल्लाह कहते तू उमरा करेगा रमजान में करेगा, अल्लाह कहता मैं तुझे जन्नत अता करूंगा। लेकिन जब रोजे का मामला आया, अल्लाह ने कहा जन्नत नहीं, जन्नत नहीं, जन्नत नहीं। अबे जन्नत नहीं तो अल्लाह क्या मिलेगा? अल्लाह ने कहा सौमुली वो अना उजा भी, अल्लाह ने कहा सारी इबादतों पर जन्नत अता करूंगा, रोजा रख ले मैं खुद तेरा बन जाऊंगा। और अल्लाह जब बन गया तो जन्नत सब अपनी हो गई। अल्लाह कहता मैं तेरा। अच्छा ये क्या अल्लाह, अल्लाह क्यों अपना बन जाता? भाई नमाज पढ़ेगा तू मुस्तफा की नकल करेगा, अल्लाह कहता रोजा रखेगा तो तू डायरेक्ट मेरी नकल करेगा। भाई जो नमाज पढ़ेगा वो मुस्तफा की कॉपी करेगा, और जो रोजा रखता अल्लाह क्या कहते? अल्लाह कहते इसने रोजा रखा। भाई अल्लाह खाते? भाई अल्लाह को खाने की जरूरत? अल्लाह कहते मैं खाता नहीं, लेकिन मेरा बंदा मेरी मोहब्बत में, उसने भी खाना छोड़ दिया। अल्लाह कहते मैं पीता नहीं, आज मेरा बंदा भी मेरी मोहब्बत में पानी पीना छोड़ दिया। इसके घर में खाना है मगर खाया नहीं, इसके घर में पानी है मगर पिया नहीं। अल्लाह कहते मेरे को बीवी की जरूरत नहीं, बच्चों की जरूरत नहीं, आज इसने रोजे की हालत में अपनी बीवी को भी अपने से थोड़ी देर के लिए दूर कर दिया। अल्लाह कहते तू मेरी तरह हो गया तो मैं भी अपने आप के बारे में कहता तू रोजा रख ले मैं तेरा बन जाऊंगा और तू मेरा बन जाएगा। तो रोजे में तो अल्लाह मिलता है। अरे बोलो रोजे में तो, साथ में बोलो ना रोजे में तो। लेकिन मैं वो पॉइंट पर आ जाऊं, टाइम मेरा खत्म हो रहा है इसलिए मैं पॉइंट पर आ जाऊं। रोजे में अल्लाह मिलता है, लेकिन हमारा आज 11 रोजा है, कबूल के नहीं कबूल? सुनो हम लोग सहरी करते हैं। अरे अभी जल्दी जल्दी बोलो ना, मेरे पास टाइम बहुत कम है। सहरी करते हैं, हमारे इंडिया में इतना बहुत बुलाना नहीं पड़ता। आप तो ऐसे बैठे हो जैसे रोजा कितना भारी पड़ा हो। अब मेरे को मालूम है रोजा भारी नहीं पड़ा, सर वो बीवी का डर जो निकला नहीं है ना, वो यहां भी बार बार सामने आता है। एक भाई था हमारे यहाँ, अपना निकाह का सर्टिफिकेट होता है ना, होगा ना आपका? होगा ना भाई? इम्तियाज भाई तो कोई कुछ नहीं बोलता भाई। अरे निकाह का सर्टिफिकेट होगा ना? एक भाई बेचारे को 35 या 40 इयर्स हो गए शादी को, अपना निकाह का सर्टिफिकेट। अब भाई बूढ़ा हो गया तो यूं धीरे धीरे अपना निकाह का सर्टिफिकेट देखता। वो पीछे होम मिनिस्टर, उसने भी देखा कि हो मेरा हस्बैंड तो आज निकाह का सर्टिफिकेट देखता। तो वो पीछे से कहने लगे हाँ आपको लगता पुरानी पुरानी बातें याद आ रही है, इसीलिए निकाह का सर्टिफिकेट देख रहे हो, आपको अपनी जवानी है। तो वो तो गुस्से में था, बुढ़ा गुस्से में था, अरे कौन सी जवानी याद आती, एक्सपायरी डेट ढूंढ रहा हो, सारी दवा की बोतल पे मिलती, इस पे काको नहीं मिलती। खैर आप लोगों को ये मैंने आपको, आप सोचते हो ना मौलाना अचानक काय को हंसाया, मैं हंसाया वैसा नहीं, मैंने तवा गर्म किया, रोटी पकाना है। सहरी करते हो ना? जल्दी जल्दी बोल दो भाई, सहरी करते हो ना? सहरी कर फजर की नमाज, हाँ बोलते जाओ बोलते जाओ ना। और सहरी करना बरकत है, बरकत है अल्हम्दुलिल्लाह। और हमारे यहाँ की तो सहरी, कड़ी खिचड़ी भी सहरी, मैंने दाल चावल भी सहरी में, जितना रमजान के पहले नहीं खाया होगा रमजान के बाद नहीं खाएगा उतना रमजान में खा लिया। ऐसा सहरी में खाता जैसा कितनी बड़ी, कितना बड़ा काम करने जा रहा है। हाँ चलो सहरी बरकत है, बरकत अल्हम्दुलिल्लाह। आपने फजर की नमाज पढ़ी अल्हम्दुलिल्लाह, फजर के बाद सब लोग अक्सर ऐसा होता है 99.9 सब सो जाते हैं। پھر سو جاتے کوئی 9 o'clock اٹھا, کوئی 10 o'clock اٹھا, کوئی 11, جس کا جیسا ٹائم اٹھا. اٹھنے کے ساتھ ہمارا پہلا ساتھی کون, ہمارا موبائل. ٹھیک ہے, اب موبائل پہ گھنٹی بجی ہے, گھنٹی بجی, میں آپ کو ڈیٹیل میں بتا رہا ہوں, گھنٹی بجی, ہلو السلام علیکم. وعلیکم السلام. بھائی روزہ رکھا؟ ہاں چھ نا روزہ چھ نا, تمہیں بھی رکھے ہو؟ ہاں الحمدللہ. پھر اس کے بعد میں سہری میں کیا کھایا, جو بھی ہوا بات ہوئی. پھر کہا اپنا ایوب بھائی کا کیا ہوا؟ ہاں اس کی تو بات ہی مت کر, اس نے تو کتنے لوگوں کا پیسہ دبا کے چلا گیا. واہ اتنا جملہ آپ نے کہہ دیا, اس نے صرف آپ کو اتنا پوچھا کہ میں تو ایوب خالی مثال دیا, کوئی ایوب ہوئے تو بھائی ناراض مت ہو جانا, میں تو ایک مثال دیتا ہوں بھائی, کچھ نے کسی کا بھی نام لیا, اس کا کیا ہوا؟ بس اس نے فون پہ کہا, رہے یار اس کی بات ہی مت کر, اس نے تو میرا بھی پیسہ کھایا, اس کا بھی پیسہ کھایا, کتنے لوگوں کا پیسہ کھایا اور کتنا جھوٹ بولتا. اب آپ کا موبائل جب بند ہوگا تب بند ہوگا, لیکن روزہ بند ہو چکا ہے, روزہ کینسل ہو گیا. یہ ہماری ماں بہنوں کا بھی یہی حال ہے, معلوم نہیں سنتی ہوگی نہیں سنتی ہوگی, ہماری ماں بہنیں صبح 9-10 o'clock کچن میں گئی نہیں گئی, 12 o'clock کچن میں گئی نہیں گئی, کوئی بھی بہن کا فون آئے گا, بہن روزہ رکھے ہو؟ ہاں. سہری میں کیا پکایا؟ وہ سب بتائے گی سہری میں. افطاری ماں تو افطاری کی بھی ساری ڈیٹیل بتا. اے پیپلی آپ نے زینب نہیں ہو خبر؟ بس زینب کی کیا خبر, اور جو اس کے اوپر جو چلی باتیں جو چلی, تو زینب بھی آ گئی, زینب کی ماں بھی آ گئی, زینب کا باپ بھی آ گیا, زینب کی فیملی, اس کی برائی برائی برائی. اور آج آج ہم لوگ اتنے خطرناک ہے, یعنی شیطان تو جہنم میں, لیکن ہم سے بڑا کون شیطان ہوگا؟ اس کو کہو تو غیبت کرتا, بیک بائٹنگ حرام, کہے گا نا یعنی غیبت نہیں, اونلی انفارمیشن. ہاں نام بدل کے میرے دوستوں شراب پیو, حدیث پاک میں آیا لوگ شراب پیئیں گے نام بدل بدل کر پیئیں گے اور اس کو ٹونک بنا کے چھوڑ دیں گے, اسی طریقے سے ہم نے غیبت کو انفارمیشن بنا کے چھوڑ دیا. اب ہماری ماں بہن اتنی لمبی بات, اور اس کے بعد میں پھر کیا آئے گا معلوم, جیسا یہ موبائل بند ہوا نا, اب اس کے بعد میں وہ انا صلی اللہ علیہ وسلم, لا الہ الا اللہ, استغفر اللہ. اب کیا فائدہ میرے دوستوں, کیا یہ ہم لوگ نماز پڑھنے آتے نا, ہم سے بڑا پاؤلی کوئی نہیں. پاؤلی سمجھتے, پاؤلی سمجھتے ہو؟ میں تو کہتا پاؤلی نہیں پاؤلا, ہم سے بڑا نماز پڑھنے آئے گا. 4 rakat زہر کی سنت, او بہت اطمینان سے, پھر 4 rakat فرض امام کے پیچھے پہلی صف میں, پھر 2 rakat سنت, پھر 2 rakat نفل, پھر 2 rakat صلاۃ التوبہ, پھر 2 rakat صلاۃ الحاجت. ارے آج تو سنڈے, اور 2 rakat پڑھ لے. جب ساری نمازیں پڑھا, بہت اللہ کے سامنے رویا, اس کے بعد میں گئے السلام علیکم, میں تیرے خبر اپنا اسٹریٹ میں ہوں تھی خبر نہیں, منے تو نہیں خبر, ہو تو ذرا مال میں گئے ہو تو, آج ہے سنڈے, وہ شاپنگ میں ہو تو کہ پہلا نہیں پوئلی نہیں گئی, تو کیا بولے گا میڈم سامنے, اچھا نہیں گئی نہیں پوئلی, یہ ماں بھی جوتی, یہ باپ بھی ہے وہ جوتو, یہ خاندان بھی ایسا تھا. اب بتاؤ میرے دوستو, اس سے بڑا بیوقوف کون ہوگا جو نماز خدا کو دیتا ہے اور روزہ ریٹرن کر کے جاتا ہے؟ بھائی بات سمجھے. اچھا اب میں آپ کو بات بتاؤں, حضور پاک صلی اللہ علیہ وسلم نے بہت اوپن فرمایا, الغیبہ تفسد الصوم. ہمارے نبی نے قسم کھا کر فرمایا, تم کسی کی پیٹ پیچھے برائی کرو گے تمہارا روزہ کینسل ہو گیا. اور ہمارے نبی نے فرمایا, کوئی زینا کرے گا اتنا بڑا گنہگار نہیں ہوگا جتنا بڑا گنہگار وہ ہے جو پیٹ پیچھے کسی کی برائی کرتا ہوگا. بلکہ ہمارے نبی نے ایک مرتبہ کعبے کی طرف اشارہ کیا, کعبہ کے رب کی قسم, کعبہ کعبہ کعبہ, کعبہ سے بڑھ کے کوئی گھر نہیں. ہمارے نبی نے فرمایا, کعبہ کے پیدا کرنے والے کی قسم, اگر کوئی کعبے کو توڑ دے, کوئی کعبے کو گرا دے, کوئی کعبے کی اینٹ اینٹ ختم کر دے, کوئی کعبے کو تباہ کر دے, ہمارے نبی نے فرمایا وہ اتنا برا نہیں جتنا برا وہ مسلمان ہے جو کسی کی عزت کے اوپر حملہ کرے. اور غیبت میں کیا ہوتا ہے, اس کی عزت کو ہی اچھالا جاتا ہے. بھائی بات سمجھ میں آ رہی نہیں آ رہی ہے؟ اب آپ لوگ سوچو, یہ 11th روزہ ان بٹوین یہ 10 روزے میں ہم نے ایسا کیا, کسی کی پیٹ پیچھے برائی کی؟ اگر کی ہے معافی مانگ. بھائی سیدھی بات ہے, معافی مانگ, معاف کرے گا روزہ قبول ہوگا, ورنہ روزہ گیا. حضور صلی اللہ علیہ وسلم نے فرمایا, جس نے غیبت کی وہ صرف بھوکا ہے پیاسا ہے, باقی روزے پر اس کو کوئی بھی ثواب نہیں ہے. جس روزے پر اللہ ہم کو ملنے والا, ہماری زبان کی غیبت کی وجہ سے وہ روزہ ہم نے برباد کر دیا. تو میرے پیاروں بس بات ختم کر رہا ہوں, یہی میں بتانا چاہ رہا تھا. اب وہ تو ہم لوگ خود سوچے کہ یہ 10 days میں میں نے غیبت کیا کہ نہیں کیا, اگر کیا اچھا بتاؤ ہمارے نبی کے قانون چینج ہوگا؟ ارے بولو چینج ہوگا, جو ہے وہ ہے. اللہ رسول کا حکم کبھی بدلتا؟ بولو نا, اللہ رسول کا قانون, اللہ تعالیٰ نے فرمایا, واللہ یحکم لا معاقب لحکمی, اللہ فرماتے ہیں میرا فیصلہ میرے فیصلے کو کوئی نہیں بدلے گا. نبی نے کہہ دیا بات فائنل, ہو گئے. اللہ تعالی ہم سب کے روزے کو قبول فرمائے. خیر گردن جھکا دو, دو منٹ ذکر کرے اور اس کے بعد دعا کرے. گردن جھکا دو, سب لوگ گردن جھکا دو. اللہ 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 لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم. دعا کے لیے ہاتھ اٹھا. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اللہم انک عفو کریم رحیم تحب العفو فاعف عنا یا کریم. اللہم انا نسألک رضاک والجنة. اللهم انا نسألك رضاك والجنة ونعوذ بك من غضبك وسخطك والنار. اے اللہ ہمارے گناہوں کو معاف فرما. اللہ ہم بہت بڑے گنہگار ہیں, خطا کار ہیں. اللہ ہم سب کے گناہوں کو معاف فرما. اللہ ہماری نمازوں کو قبول فرما. اللہ ہمارے روزے کو اپنے فضل و کرم سے قبول فرما لے. اللہ ہماری تراویح کو قبول فرما لے. اللہ ہم بہت بڑے گنہگار ہیں, پاپی ہیں, مجرم ہیں. اللہ ہم سب کو معاف فرما دے. اللہ ہم نے اس وقت ہاتھ اٹھائے, ہم میں سے کون ہوگا, اللہ ہم میں سے کون ہوگا جو ہمارے مرحوم شیخ عالم ربانی حضرت کو یاد نہیں کرتا ہوگا. اے اللہ ہم سب کو ان کی بہت یاد آتی ہے. اللہ یہاں کا در و دیوار ان کو یاد کرتا ہے. اللہ یہاں کا مسلح مسلح ان کو یاد کرتا ہے. اللہ ان کی عاجزی توازو, اللہ ان کے بدلے میں آج ہماری مغفرت فرما دے. اللہ وہ یہی مسجد میں رہتے تھے, یہی ملاقاتیں ہوتی تھی, یہی پیاری پیاری باتیں سنتے تھے, یہی وہ مسلح ہے. اللہ 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 ان سب چیزوں میں ان کی جو جو برکتیں اللہ وہ سب ہمیں عطا فرما دے. اے اللہ ان کے ذریعے ہمیں رحمت اور مغفرت عطا فرما دے. اللہ ہمارے ماں باپ کو بھی معاف فرما دے. اللہ جن کے ماں باپ زندہ ہے, ہر ماں اپنے بچے کو بہت یاد کرتی ہے, ہر باپ اپنے بیٹے کو بہت یاد کرتا ہے. اللہ یہاں بہت سارے ایسے ہیں جو اپنے گھر سے بہت دور ہیں. اللہ ان سب کو گھروں میں تندرستی عطا فرما, صحت عطا فرما, شفا عطا فرما. اللہ ایک بڑا امتحان ہوتا ہے, آدمی اپنے گھر سے دور ہوتا ہے. اے اللہ سب کو تندرستی عطا فرما, ہمارے پورے گھر کو دین والا بنا دے. اور اللہ جن کے اماں ابا دنیا چھوڑ کے ہی چلے گئے, اللہ ان کی قبر کو نور سے بھر دے, اللہ ان کی قبر کو رحمتوں سے بھر دے, اللہ ان کی قبر کو جنت باغ بنا دے. اللہ ہم نے جو باتیں سنی اسے عمل کی توفیق عطا فرما دے. اللہ ہم سب کو پکا سچا نمازی بنا دے. اے اللہ تیرے پیارے نبی نے رمضان میں جو خیر مانگی ہے وہ سب ہمیں عطا فرما دے, اور جتنے شرور سے پناہ مانگی اسے حفاظت فرما دے. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. آمین.